तपाईं उज्यालो रेडियो नेटवर्क सुन्दै हुनुहुन्छ। अब शुरू हुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम सुरक्षित आप्रवासन परियोजना सामीसँग सहकार्य गरी तयार पारिएको हो। सामी नेपाल सरकार र स्वी सरकार विकास सहयोग एसटीसीको संयुक्त पहलमा संचालित परियोजना हो। यो परियोजना श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र 156 स्थानीय सरकारको नेतृत्व तथा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा संचालित छ।
नमस्कार, कार्यक्रम देश परदेशमा मिलन तिमिल सिन्हा र सञ्जिता देवकोटा तपाईंलाई स्वागत गर्दछौं। वैदेशिक रोजगारीका विभिन्न पाटोमा संवाद गर्ने कार्यक्रम देश परदेश हरेक मंगलबार बिहान 8:20 उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जका साथै देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रम बुधबार बेलुकी 5:20 पनि फेरि सुन्न सकिन्छ।
देशभित्र र बाहिर पाइने कामका अवसर, विदेशको काम र कमाई, कामका लागि चाहिने सिप र वैदेशिक रोजगारी यस कार्यक्रमका मुख्य विषयहरू हुन्। रोजगारीका सिलसिलामा पर्याउने सुख दुःखसँगै काम गर्न जाने देशको हावापानी, रहन सहन, संस्कार, संस्कृति, चालचलन, नीति नियम र काम गर्दाका सुख दुःखका अनुभव पनि कार्यक्रम देश परदेशमा समावेश हुन्छन्। आजको देश परदेशमा भने आप्रवासी स्रोत केन्द्रको कामको विविध पक्ष समेट्नेछौं।
एजेन्ट र म्यान पावरको मात्र भर परेर परदेश जाने अनि विदेशमा अलपत्र परेपछि उद्धारको गुहार माग्नेहरू पछिल्लो समय बढेका छन्। आफू जाने देश, त्यहाँ गएर गर्ने काम, पाउने तलब र सुविधा बारे सबैलाई जानकारी नलिई पठाउने व्यक्तिको कुरामा मात्र विश्वास गर्दा गन्तव्य देशमा पुगेपछि धेरैले पछुताउनु परेको छ। त्यसो त कमाउन विदेश जाँदा के गर्ने र के नगर्ने भन्ने जानकारी दिन देशभरका विभिन्न 38 जिल्लामा अहिले जिल्ला प्रशासन कार्यालय को हाताभित्रै आप्रवासी स्रोत केन्द्रहरू छन्। सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत सञ्चालित आप्रवासी स्रोत केन्द्रहरूलाई वैदेशिक रोजगार बोर्डले सूचीकरण गर्ने काम थालेको छ भने यसको सञ्चालन कार्यविधि समेत बनाएको छ। केन्द्रको दिगोपनाका लागि पालिकाहरूले पनि बजेट विनियोजन गर्ने, भवन निर्माण र कर्मचारी व्यवस्थापनसम्मको काम गरिरहेका छन्। आजको देश परदेशमा हामी आप्रवासी स्रोत केन्द्रको काम र यसको दिगोपनाका लागि भइरहेको गतिविधि बारे कुरा गर्छौं।
आज हामीसित छन्
राहतको आस मारेकाहरूले आप्रवासी स्रोत केन्द्रको समन्वय र सहजीकरणमा पाएको बीमा र राहतपछिको अनुभव र भनाई।
यति ठूलो आठपुगको कति ठूलो आस भयो, अब यति पैसाले म सदुपयोग गरेर केही गर्न सक्छु भन्ने भयो।
आप्रवासी स्रोत केन्द्रले प्रदान गर्ने सेवा बारे सुरक्षित आप्रवासन सामी परियोजना कि आप्रवासी स्रोत केन्द्र तथा मनोपरामर्श कार्यक्रम संयोजक रोनी प्रधानले दिएको जानकारी।
जो चाहिँ वैदेशिक रोजगारमा जाने सोच बनाइराख्नु भएको छ, योजना बनाइराख्नु भएको छ होइन, उहाँहरूलाई चाहिँ सही सूचना दिने, आवश्यक सूचना दिने यसको चाहिँ मूल उद्देश्य रहेको छ।
स्रोत केन्द्रको दिगोपनाका लागि विभिन्न पालिका र वैदेशिक रोजगार बोर्डले गरिरहेको कामको कुरा पनि कार्यक्रममा समेटिएको छ।
कालान्तरमा यो चाहिँ नेपाल सरकारले, अझ खास गरी स्थानीय सरकारले यसलाई सञ्चालन गर्नुपर्छ भन्ने नै हो।
तर यी सामग्री प्रस्तुत गर्नु अघि सुनौ हप्ताभरिका गतिविधि। प्रस्तुत गर्दै हुनुहुन्छ साथी दिपा तिमल सिन्हा।
तपाईँ कुवेतबाट नेपाल यात्रा गर्दै हुनुहुन्छ र नेपालको पश्चिमी क्षेत्रतर्फ तपाईँको घर पर्छ भने अब जहाजमा काठमाडौँ आएर फेरि घरतिर लाग्नुपर्ने बाध्यता हटेको छ। जेठ 2 गतेदेखि नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल अर्थात गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा व्यावसायिक उडान शुरू भएको छ। कुवेतको जजिरा एयरले कुवेत भैरहवा व्यावसायिक अन्तर्राष्ट्रिय उडान शुरू गरिसकेको छ। बुद्ध जयन्तीको अवसर पारेर जेठ 2 गतेदेखि सञ्चालनमा ल्याइएको विमानस्थलमा जजिरा एयरले पहिलो दिनदेखि नै नियमित उडान शुरू गरेको हो। जजिराले आउँदो जून महिनादेखि कतारको दोहा दोहा र साउदीको रियाद, दमाम, जेद्दा र मदिना शहरबाट नियमित उड़ान सञ्चालन गर्ने तालिका सार्वजनिक गरिसकेको छ। जजिरा एयरवेजले हप्तामा तीन उड़ान गर्नेछ। भैरहवादेखि कुवेत र कुवेतदेखि भैरहवा गरी हप्ताको तीन उड़ान गर्ने गरी जजिरा एयरवेजले उड़ान तालिका सार्वजनिक गरेको हो। सार्वजनिक गरिएको तालिका अनुसार आइतबार, मंगलबार, बिहिबार कुवेतबाट भैरहवा आउनेछ। त्यसै गरी सोमबार, बुधबार र शुक्रबार भैरहवाबाट कुवेतका लागि उड़ान हुनेछ। यसले काठमाण्डुमा रहेको त्रिभुवन विमानस्थलमा चाप कम हुनेछ भने लुम्बिनी प्रदेश र त्योभन्दा पश्चिमका स्थानीय बासिन्दालाई पनि अन्तर्राष्ट्रिय उड़ान गर्न सहज हुनेछ। आउँदो 6 गतेदेखि नयाँ श्रम स्वीकृति र वैधानिकीकरण मार्फत हुने श्रम स्वीकृति पनि अनलाइनबाट मात्र हुने भएको छ। यसअघि भौतिक रूपमा कार्यालयमा नै उपस्थित भएर लिनुपर्ने व्यक्तिगत नयाँ श्रम स्वीकृति र वैधानिकीकरण मार्फत लिने श्रम स्वीकृति पनि अनलाइनबाटै लिन मिल्ने भएको हो। यसअघि गएको माघ महिनादेखि नै पुनः श्रम स्वीकृति अनलाइनबाट मात्र लिन मिल्ने व्यवस्था भएको थियो भने वैशाख 2 गतेदेखि संस्थागत श्रम स्वीकृति पनि अनलाइनबाटै प्रदान भइरहेको छ। वैधानिकीकरण मार्फत दिइरहेको श्रम स्वीकृतिलाई पनि व्यक्तिगत रूपमा वैदेशिक रोजगारीमा जाने श्रमिक सरह श्रम स्वीकृति दिने निर्णय भएको छ। श्रम स्वीकृति नलिई विदेश गएकाको हकमा घरेलु कामदारको रूपमा काम गरी नेपाल आएर पुनः त्यही देशमा जान चाहेमा दूतावासको सिफारिश पत्र पनि आवश्यक पर्नेछ। श्रमिकको समस्या सुन्न र समाधान गर्नका लागि साउदीमा रहेको नेपाली दूतावासले दमाम शहरमा श्रमिक सचेतना तथा गुनासो समस्या संकलन कार्यक्रम गर्ने भएको छ। साउदी अरबको पूर्वी क्षेत्रका विभिन्न शहरबाट श्रमिकको समस्या र गुनासो धेरै आउने गरेको भन्दै दूतावासले त्यस क्षेत्रमा रहेका श्रमिकको समस्या समाधानका लागि दमाममा 20 मे अर्थात आउँदो जेठ 6 गते गुनासो तथा समस्या संकलनको कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। दूतावासले यो कार्यक्रममा श्रमिक सचेतनाका साथै कम्पनीले इकामा नबनाइदिएको वा इकामा नवीकरण नगरिदिएको वा हुरूप लगाइदिएको कारण नेपाल फर्कन नपाएकाहरूलाई घर फर्कनका लागि एक्जिट भिसाको प्रक्रिया अघि बढ़ाइदिने जनाएको छ।
सुन्नुभयो हप्ताभरिका गतिविधि। अब कार्यक्रमको मुख्य विषयको मेलो थालौं। आप्रवासी स्रोत केन्द्रको समन्वय र सहजीकरणमा राहत र न्याय पाएका परदेशी र परिवारको कुराबाट।
पाँच थरको घुमाउने टारका दुर्गा प्रसाद बास्कोटाको 2070 साल पुसमा कुवेतमा काम गर्दा गर्दै 12 तलाबाट खसेर ज्यान गयो। कमाउन गएका श्रीमान नै संसारमा नरहेपछि श्रीमती इन्दिरा बास्कोटालाई लाग्यो अब श्रीमानले साँचेका सपना मैले पूरा गर्नुपर्छ। त्यसैले 2072 सालमा उहाँ घुमाउने टारबाट बालबच्चा सहित झापा झर्नुभयो। वैदेशिक रोजगारीमा ज्यान गुमाउनेका परिवारले वैदेशिक रोजगार बोर्ड र बीमा मार्फत पाउने रकमबाट उहाँले झापामा 5 कट्ठा जग्गा किन्नुभयो। त्यही रकमबाट छोराछोरीलाई बोर्डिङ स्कूलमा भर्ना गर्नुभयो। स्कूल शुल्क महँगो थियो। खान बस्न र स्कूलको शुल्क पनि पुर्याउन इन्दिरालाई हम्मे हम्मे पर्न थाल्यो। केही समयपछि भने बालबच्चा पढ्ने स्कूलमै इन्दिराले पनि जागिर पाउनुभयो। शिशु कक्षामा बालबच्चाको रेखदेख गर्ने काम गरेरै इन्दिराले छोरालाई एसएलसीसम्म त्यही स्कूलमा पढाउनुभयो। त्यसपछि भने उहाँ काठमाडौँ हानिनुभयो। सानो घुम्ती पसल राखेर छोराछोरी पढाउँदै गुजारा गरिरहेका बेला श्रीमान बितेको 7 वर्षपछि आप्रवासी स्रोत केन्द्र पाँच थरको समन्वय र सहजीकरणमा 96 लाख रूपियाँ पाउनुभयो। कन्सुलर सेवा विभागले जिल्ला प्रशासन कार्यालय पाँच थरमा पठाएको पत्र 2077 पुसको पहिलो हप्ता आप्रवासी स्रोत केन्द्र पाँच थरले पाएको थियो। पत्र पाएपछि केन्द्रले लामो प्रयासपछि मात्रै दुर्गा प्रसादको परिवारलाई भेटाएको थियो। दुर्गा प्रसादको परिवारले जस्तै पाँच थर फिदिमकै निर्मला काफ्लेले पनि श्रीमान बितेको 7 वर्षपछि इन्सुरेन्सबाट 7 लाख रूपियाँ रकम पाउनु भएको छ। मलेसिया गएका श्रीमान ब्लड क्यान्सर भएपछि 5 महिनामै स्वदेश फर्किए। उपचारकै क्रममा स्वदेश फर्किएको 6 महिनापछि ज्यान गयो। श्रीमानको ज्यान गएपछि निर्मलालाई कतैबाट आर्थिक सहायता पाइन्छ भन्ने पनि थाहा थिएन। आप्रवासी स्रोत केन्द्रको सम्पर्कमा उहाँ 7 वर्षपछि मात्रै आउनुभयो। तर पनि केन्द्रले समन्वय गरेर बीमा मार्फत पाउने रकम भने दिलाइदियो।
यस्तो यस्तो कागज चाहिन्छ भन्नुभयो अग्नि सरले, अनि मैले वडामा गएँ, कागजहरू बनाएँ, कागज प्रशासनमा उहाँ लगे। मैले केही गर्नु परेन, त्यही वाडाको एउटा कागज लगे साइन गरेर 6,50,000 पाएको थिएँ। अनि मेरो ऋण थियो, चान के चुन के ऋण यताउता मैले 2-3 लाख रुपियाँ तिरेँ। अनि त्यही जीवन बिमा त्यही मलाई जस पैसा दिने ठाउँमै 1,00,000 रुपियाँको बिमा गरे। त्यति पैसा भए पनि यसो मेरा छोराछोरीलाई अहिलेसम्म मलाई खर्च गर्न पुगिरहेको छ, नानीहरूलाई मलाई पनि यसो पढाउन बराबर गर्दा चाहिँदाखेरि यसो नानीहरूलाई गरेर ल्याउँ। कति ठुलो आँट पुगेको, कति ठुलो आश भयो, अब यति पैसाले म सदुपयोग गरेर केही गर्न सक्छु भन्ने भयो। होइन छैन, जग्गा जमिनहरू छैन भन्दा छ, अब त्यसलाई पनि गर्नु पर्यो, सक्नु पर्यो, बच्चा छन् सानै, अब सबै घरबाट साथ छैन, अब मै हो कान्छी बुहारी। भोलि मेरो छोराछोरीलाई राम्रो शिक्षा दीक्षा दिन सके भने मेरो छोरीहरूले भोलि उनीहरू अगाडि बढ्ने साथ म पनि अगाडि बढ्न सक्छु भन्ने अब छोरीकै मुख हेरेर म बसेको। नत्र म अब मेरो श्रीमान खस्दाखेरि कति 20-21 वर्ष मात्रै लाग्दै थिए।
इलामको देउमाई नगरपालिकाकी अस्मिता राईका श्रीमानको कोरोनाका कारण युएईमा ज्यान गयो। कोरोनाका कारण ज्यान गुमाएका श्रीमानको अस्मिताले अन्तिम पटक अनुहार समेत हेर्न पाउनु भएन। कमाउन गएका श्रीमान नै परदेशी भूमिमा अस्ताउँदा उहाँको आश परिवारसँग थियो, तर वैदेशिक रोजगार बोर्ड र बीमा मार्फत आउने आर्थिक सहायताको कारण परिवार अस्मितासँग टाढियो। परिवारले आफ्नो नाममा आर्थिक सहायता लिन खोज्यो। कानून अनुसार वैदेशिक रोजगारीमा ज्यान गुमाउनेका श्रीमती नै बोर्ड र बीमा मार्फत पाउने आर्थिक सहायताको पहिलो हकदार हुन्छन्। अस्मिता आफ्नो समस्या लिएर आप्रवासी स्रोत केन्द्रसम्म आउनुभयो। परिवारको असहयोगमा पनि नियम अनुसार पाउनुपर्ने आर्थिक सहायता रकम दिलाउन स्रोत केन्द्रले समन्वय र सहजीकरणको काम गरिदियो।
पाउने चिज छ नि, त्यो चाहिँ सबै उहाँहरूको नाममा बनाइसक्नु भएको रहेछ, सबै उहाँहरूकै नाममा गरिसक्नु भएको रहेछ। उहाँहरूले कल गरेर यस्तो यस्तो खालको बनाइदिनु, उस्तो यस्तो बनाइदिनु भनेर उहाँ यहाँदेखि कल गरिदिनु भयो, उहाँ बनाइदिनु भयो। त्यसपछि यहाँ नगरमा आयौँ, नगरमा आउँदाखेरि पनि उहाँ मेडमले त के भन्नु कति फुल गर्नुभएको छ, फुल सपोर्ट गर्नुभएको छ। 1 महिना जस्तो चाहिँ लाग्यो होला, त्यस्तै लाग्यो। अनि यहाँ सिटिजन लाइफदेखि त अलिक चाँडै नै भयो, उता बोर्डबाट चाहिँ अलिक ढिलो ढिलै भयो। जम्मा जम्मी चाहिँ 20,00,000 हो। मैले कस्तो सोचेको थिएँ भने अब झापा झर्छु, म झापा झरेर उता घर जान्छु, आमाहरूलाई पनि अलिअलि दिन्छु, उहाँहरूको छोरा हो होइन। अनि मैले त्यो सोचेर मैले डिपोजिट गरेको मात्रै थिएँ, डिपोजिट गरेको 3 दिनपछि त मलाई यहाँ प्रशासनदेखि फोन आयो कि, फोन आयो तपाईँको ससुराले एकजना जेठाजु आउनु भएको छ, यहाँ मेरो बुहारीले 21,00,000 पैसा लगेर कन्ट्याक्ट बिहीन भयो, हरायो भन्ने खालको कुराहरू राख्नु भएछ कि। एकासी यहाँसम्म आएपछि चाहिँ म 1 रुपियाँ पनि दिन भनेर मैले त्यो निर्णय गरेँ, 1 रुपियाँ पनि दिन भनेर। मैले साथ छैन भने मसँग अहिले छोरीको नाम सबै हालिदिएको छु।
रोजगारीको सिलसिलामा मलेसिया पुग्नुभएका गोर्खाका हरिराम परियारले 23 महिनासम्म त भने अनुसारकै काम पाउनुभयो, तर त्यसपछि भने कामकै सिलसिलामा एक दिन उहाँलाई प्रहरीले पक्राउ गर्यो। श्रम स्वीकृति लिएर म्यान पावरले पठाएकै कम्पनीमा काम गरिरहनु भएका हरिरामलाई के कारणले पक्राउ गर्यो भन्ने जान्नुहुन्न, तर बिना गल्ती मलेसियामा बिताएको जेल जीवन सम्झँदा अहिले पनि हरिरामलाई आप्रवासी स्रोत केन्द्र गोर्खाले पहल नगरेको भए नेपाल फर्कन सक्दिन थिए भन्नुहुन्छ।
त्यहाँको मान्छेको कुरा सुन्दा चाहिँ मैले ज्यानको माया मारेको थिएँ क्या। सोधेको कति भयो त यहाँको भने 2 वर्ष भयो भने, खा कोही 1 वर्ष भयो भने, खा झन् त्यत्तिकै मन के आत्तिन थाल्यो। अब यसो अब साथीहरू मर्या ठाउँमा मर्नु पर्छ भने अब के अन्त भन्ने कुरो सोचिमै तपाईँको भनौँ भने के भन्ने, हामीले अब त्यहाँ त्यस्तो खाना अब हामीले बुङ्गुरलाई पनि खुवाउनौँ क्या, त्यस्तो खाना दिन्थ्यो। अब सास फेर्नको लागि मात्रै भने पनि खान पर्ने, 2 महिना सकियो, 2 महिना सकेर आज होला नि छैन, भोलि होला नि छैन भने त्यहाँबाट बल्ल 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 अब मलाई थाहा छैन है, फेरि कुरो चलेछ, कुरो चलेपछि त्यो परमिसन गर्दा संस्थाले अनि यहाँ आएर घरमा अब उहाँ मेरो उसित आएर कुराकानी गरेर भयो कुरा। अनि त्यसपछि अब यहाँ कुरो चलेपछि हामीलाई कोरोनाको चेक गर्न बोलायो क्या, नानीहरूले त्यस्तो गरेर म जस्तै मान्छे अरूलाई पनि झिकाउनु भएको रहेछ, आउनु भएको रहेछ।
अघिल्लो दिनसम्म कुरा गरेका श्रीमान 81 सम्पर्कविहीन हुँदा श्रीमती गोमा परियारको मनमा चोट पर्यो। मलेसियामा हुने गाउँठाउँका मानिससँग सोधी खोजी गरिदिन गुहार पनि माग्नुभयो, तर सामी परियोजनामा आफ्नो कुरा राखेपछि भने गोमालाई श्रीमान जिउँदै भेटिने आश पलायो। गोर्खामा रहेको आप्रवासी स्रोत केन्द्रले नै विदेशबाट कागजात मगाउनेदेखि सम्पूर्ण खोजी र उद्धारको काम गरेको बताउनुहुन्छ गोमा।
सबै कुरो मेरो पीडा सुनाई मैले भने अनि भनेपछि त्यही उहाँको विदेशको गएको भने त्यो उहाँहरू सबै के अरे त्यो कुन कम्पनीबाट गएको के गएको भनेर सबै कुरो उहाँले बुझेर अनि झिकाएर त्यसरी झिकाउनु भएपछि मलाई ठुलो विश्वास लाग्यो भनेपछि ठुलो रहेछ भन्ने सोच भयो क्या मलाई।
सुन्नुभयो आप्रवासी स्रोत केन्द्रको समन्वयमा राहत र न्याय पाएका परदेशी र परिवारको कुरा। देशै छाडेर रोजगारीका लागि अर्काको देशमा जाँदा थुप्रै कुरामा विचार पुर्याउनुपर्छ किनकि सही सूचना र जानकारी नलिई परदेश जाँदा ज्यान नै जोखिममा समेत पर्न सक्छ। पासपोर्ट बनाउन जाँदा जिल्ला प्रशासन कार्यालयभित्रै रहेका आप्रवासी स्रोत केन्द्रहरूले आवश्यक जानकारी दिन्छन्। केन्द्रले वैदेशिक रोजगारीमा जानेलाई सही सूचना र परामर्श प्रदान गर्नुका साथै वैदेशिक रोजगारीको क्रममा कुनै समस्या परेमा उद्धारमा समन्वय गर्ने, ठगीमा परेकालाई न्याय दिलाउन सहजीकरण गर्ने, सिप सिकेर वैदेशिक रोजगारीमा जानेहरूलाई निशुल्क सिप तालीमा जोड्ने काम पनि गर्छ। साथै वैदेशिक रोजगारीमा गएका र उनीहरूका परिवारले वैदेशिक रोजगार बोर्डबाट पाउने आर्थिक सहायता लगायतको सेवा लिन पनि स्रोत केन्द्रले सहयोग र सहजीकरणको काम गर्छ। केन्द्रले दिने सेवाबारे थप जानकारी दिन हामीसित हुनुहुन्छ सुरक्षित आप्रवासन सामी परियोजनाका आप्रवासी स्रोत केन्द्र तथा मनोपरामर्श कार्यक्रम संयोजक रोनी प्रधान।
सामी परियोजना चाहिँ नेपाल सरकार र स्विस सरकार बीच सम्झौता अनुरूप स्थानीय सरकारहरूकै नेतृत्वमा सञ्चालित छ होइन, र यो आप्रवासी स्रोत केन्द्र हाल 38 जिल्लाहरूमा सञ्चालित छन् र अहिले चाहिँ 38 एमआरसीजहरू र 18 सब एमआरसीजहरू चाहिँ सञ्चालनमा छन्। र यसको विशेष काम भनेको चाहिँ जो चाहिँ वैदेशिक रोजगारमा जाने सोच बनाइराख्नु भएको छ, योजना बनाइराख्नु भएको छ होइन, उहाँहरूलाई चाहिँ सही सूचना दिने, आवश्यक सूचना दिने यसको चाहिँ मूल उद्देश्य रहेको छ। साथसाथै यसले चाहिँ अब जानु पूर्व लिनुपर्ने सिप तालिमहरूमा जोड्ने काम, निशुल्क सिप तालिमहरू छन् यो परियोजना अन्तर्गत, त्यसमा जोड्ने कामहरू गर्छ र विभिन्न ठगीहरू पनि भइरहेको छ वैदेशिक रोजगारको नाममा होइन, त्यो ठगी न्यूनीकरण गर्न र आप्रवासी कामदार तिनका परिवारहरूको हकितको लागि चाहिँ यो आप्रवासन चाहिँ सुरक्षित होस् भनेर चाहिँ अब न्यायमा पहुँचका कामहरू गरिरहेको छ। न्यायमा सहजीकरण होइन, कोही ठगीका केसेसहरूमा चाहिँ कोही ठग्यो भने चाहिँ त्यो केसेसहरूमा चाहिँ आप्रवासी स्रोत केन्द्रले त्यो ठगीको प्रकृति अनुसार चाहिँ कुन निकायमा जाने हो, कुन सरकारी निकायमा समन्वय गरेर त्यो केस अगाडि बढाउने हो भनेर चाहिँ सहजीकरणहरू गर्ने काम गर्नुहुन्छ। अब सामाजिक लागतहरू ल्याइरहेको छ होइन, र मनोसामाजिक समस्याहरू थुप्रै छ, मनोसामाजिक परामर्शहरू दिने काम गर्छ, त्यस्तै वित्तीय साक्षरताका कुराहरू पनि छन्। यो सबै पाटोलाई जोडेर लाने काम चाहिँ आप्रवासी स्रोत केन्द्रले गर्छ।
यी सबै सेवाहरू चाहिँ परदेशी र उनीहरूका परिवारले चाहिँ कसरी लिन सक्छन्?
यसको लागि चाहिँ उहाँहरूले चाहिँ अब यो आप्रवासी स्रोत केन्द्रमा सम्पर्क गर्नुपर्ने हुन्छ। आप्रवासी स्रोत केन्द्रहरू चाहिँ जिल्ला प्रशासन कार्यालयको हाताभित्र अथवा नजिकै अवस्थित छन् र हाम्रो सेफ माइग्रेसन प्रोजेक्ट फेज 3 भन्ने फेसबुक पेज छ, त्यहाँ चाहिँ आप्रवासी स्रोत केन्द्रका कन्ट्याक्ट नम्बरहरू छन् र आफ्नो जिल्लाको हेरेर उहाँले त्यहाँ कन्ट्याक्ट गरेर चाहिँ उहाँहरू जोडिन सक्नुहुन्छ। त्यस्तै sami.org.np वेबसाइटमा पनि आप्रवासी स्रोत केन्द्रहरू उपकेन्द्रहरू कहाँ कहाँ छन् भन्ने कुराको जानकारी छ, त्यहाँ हेरेर चाहिँ उहाँहरूले चाहिँ सम्पर्क गर्न सक्नुहुन्छ।
आफू जुन जिल्लाको हो त्यही जिल्लामा रहेको आप्रवासी स्रोत केन्द्रमा फोन गर्नुपर्छ कि अथवा अन्य जिल्लाको व्यक्तिले पनि कुनै एउटा आप्रवासी स्रोत केन्द्रको नम्बर पाउनुभयो भने त्यहाँ पनि फोन गरेर सेवा लिनका लागि चाहिँ आफ्नो कुराहरू राख्न पाउनुहुन्छ?
आफ्नो सम्बन्धित जिल्लामा रहेको आप्रवासी स्रोत केन्द्रमा सम्पर्क गर्दा त्यस राम्रो हुन्छ होइन, यदि उहाँहरू अर्कै जिल्लामा हुनुहुन्छ भने पनि फोन मार्फत उहाँहरू जोडिन सक्नुहुन्छ।
त्यस्तो भयो भने ती केन्द्रहरूले चाहिँ उहाँको सम्बन्धित जिल्ला कुन हो त्यो जिल्लामा रहेको आप्रवासी स्रोत केन्द्रसम्म जोडिदिने काम चाहिँ गर्ने भयो।
हजुर हजुर,
यो चाहिँ जिल्ला प्रशासन कार्यालयको हाताभित्रै छ भनेर भन्नुभयो होइन, यसको सञ्चालन चाहिँ कसरी भइरहेको छ, कसले गरिरहेको छ?
हजुर, यसमा चाहिँ यो आप्रवासी स्रोत केन्द्रहरू चाहिँ यो परियोजना अन्तर्गत चाहिँ स्थानीय सरकारकै नेतृत्वमा सञ्चालित छ होइन, र कतिपय स्थानीय सरकारहरूले चाहिँ डाइरेक्टली आफैले नै कर्मचारीहरू चाहिँ रिक्रुट गरेर सञ्चालन गरिराख्नु भएको छ भने कतिपय जिल्लामा चाहिँ स्थानीय सरकारहरूले चाहिँ स्थानीय सेवा प्रदायक संस्थाहरू लिएर उहाँहरू मार्फत कर्मचारी परिचालनहरू गरेर सञ्चालन गरिराख्नु भएको छ।
पछिल्लो समय वैदेशिक रोजगार बोर्डबाट पाइने आर्थिक सहायताका लागि चाहिँ पालिकाबाटै निवेदन दिनुपर्ने जुन पछिल्लो समय एउटा प्रावधान ल्याएको छ बोर्डले, यो एक हिसाबले सहज पनि छ होइन, तर कतिपयलाई चाहिँ यो सबै प्रक्रियाहरू नजान्दा झन्झटिलो पनि भइरहेको हुन्छ। यस्तो अवस्थामा चाहिँ आप्रवासी स्रोत केन्द्रले कसरी सहजीकरण गर्छ पालिका मार्फत नै आर्थिक सहायता लिनको लागि यदि कोही आप्रवासी स्रोत केन्द्रसम्म आइपुग्नु भयो भनेदेखि?
अब तपाईँले एकदम ठिक भन्नुभयो होइन, अहिले चाहिँ कतिपय केसेसहरू वैदेशिक रोजगार बोर्ड होइन अन्तर्गतका केसेसहरूमा चाहिँ आप्रवासी स्रोत केन्द्रमा आयो भने उहाँहरूले स्थानीय सरकार थ्रु नै जानलाई सहजीकरण गर्नुहुन्छ र उहाँहरूले चाहिँ के कागजातहरू चाहिन्छ, त्यो कागजातहरू कसरी बनाउने, त्यो कुरामा कामदारका परिवार कामदारलाई सहयोग गर्नुहुन्छ भने त्यहाँ सम्बन्धित नगरपालिका अथवा गाउँपालिका महानगरपालिका के हुनुहुन्छ होइन स्थानीय सरकार उहाँहरूलाई चाहिँ यो केस चाहिँ बोर्डमा पठाउनको लागि चाहिँ दिनुहुन्छ र त्यहाँ उहाँहरूले समन्वय गरेर चाहिँ अब काठमाडौँ आउन नपर्ने गरेर चाहिँ त्यसरी केसेसहरू चाहिँ अगाडि बढिरहेको छ।
परदेशी उनीहरूका परिवारसँग पनि र सम्बन्धित निकायसँग पनि जोड्नलाई जुन एउटा पुलको रूपमा चाहिँ अहिले अब आप्रवासी स्रोत केन्द्रले काम गरिरहेको छ होइन, अहिले त अब सुरक्षित आप्रवासन सामी परियोजना अन्तर्गत चाहिँ पालिकाहरूको नेतृत्वमा यो आप्रवासी स्रोत केन्द्र चाहिँ सञ्चालन भइरहेको छ, यसको दिगोपनाको लागि चाहिँ अब यसलाई चाहिँ लङ टर्ममा लैजानको लागि चाहिँ पालिकाहरूले चाहिँ के कस्ता प्रयासहरू गरिरहेका छन् पछिल्लो समय?
हजुर, अब पालिकाहरूले असाध्यै राम्रो प्रयासहरू गरिराख्नु भएको छ होइन, कतिपय पालिकाहरूमा त अब उहाँहरू आफ्नै फन्डबाट पनि एमआरसिजहरू सञ्चालन गरिराख्नु भएको छ, कर्मचारी परिचालनहरू गरिराख्नु भएको छ होइन, यो आप्रवासी स्रोत केन्द्रको सम्पूर्ण व्यवस्थापन खर्चहरू गरिराख्नु भएको छ, अनि कतै अब भवन निर्माणहरू अब आप्रवासी स्रोत केन्द्रलाई त एउटा बस्ने ठाउँ त चाहियो नि, त्यो भवन निर्माणहरू गरिराख्नु भएको छ र भवनहरू अलिकति जीर्ण अवस्थामा भएको अवस्थामा पनि मर्मतको कामहरू होइन, अब आप्रवासी स्रोत केन्द्रलाई विभिन्न अब कम्प्युटरहरू फर्निचरहरू चाहिन्छ त्यो कुराहरूमा, आइसी मटेरियलहरू छाप्ने कुराहरूमा, यसरी चाहिँ अब विभिन्न सरकारहरूले चाहिँ अहिले चाहिँ गरिराख्नु भएको छ दिगोपनाको लागि र उहाँहरूले चाहिँ अब सुरक्षित आप्रवासन कार्यविधि नै बनाएर योभन्दा अगाडि पनि काम गर्ने योजनाहरू बनाइराख्नु भएको छ, आफ्नो वार्षिक योजना वार्षिक बजेटहरूमा पनि आप्रवासी स्रोत केन्द्रलाई चाहिने खर्चहरू व्यवस्थापनहरू गरेर यसरी चाहिँ उहाँहरूले काम गरिराख्नु भएको छ।
आप्रवासी स्रोत केन्द्रबारे जानकारी दिँदै हुनुहुन्थ्यो सामी परियोजनाका आप्रवासी स्रोत केन्द्र तथा मनोपरामर्श कार्यक्रम संयोजक रोनी प्रधान।
अहिलेसम्म विभिन्न गैर सरकारी संघ संस्थाले सञ्चालन गरिरहेको आप्रवासी स्रोत केन्द्रको दिगोपनाका लागि विभिन्न पालिका र वैदेशिक रोजगार बोर्डले गरेको थालनी सम्बन्धी जानकारी लिएर एकैछिनमा आउनेछौ। देश परदेश सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार
उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कबाट तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। देश परदेश देशैभरिका विभिन्न एफएम स्टेशनका साथै उज्यालो मोबाइल एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेको बेलामा उज्यालो अनलाइन .com र उज्यालोको मोबाइल एप्लिकेशनबाट पनि सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। साथै देश परदेश भाइबरमा पनि उपलब्ध छ।
कार्यक्रम देश परदेशमा आज आप्रवासी स्रोत केन्द्रका काम र दिगोपनाको कुरा गर्दैछौ। यतिन्जेल सुन्नुभयो आप्रवासी स्रोत केन्द्रले प्रदान गर्ने सेवा र केन्द्र मार्फत सेवा लिएकाहरूको अनुभव। कार्यक्रममा अब आप्रवासी स्रोत केन्द्रको दिगोपनाको कुरा गरौं। विभिन्न संघ संस्था मार्फत सञ्चालन भइरहेका आप्रवासी स्रोत केन्द्रको सेवामा एकरूपता ल्याउन वैदेशिक रोजगार बोर्डले सबै आप्रवासी स्रोत केन्द्रहरूको सूचीकरणको प्रक्रिया थालेको छ। पछि जुन संघ संस्थाले आप्रवासी स्रोत केन्द्र चलाए पनि एकद्वार प्रणालीबाट सूचना प्रवाह गर्न वैदेशिक रोजगार बोर्डले केन्द्रको सूचीकरण गर्न थालेको हो।
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आप्रवासी स्रोत केन्द्र सञ्चालन कार्यविधि 2078 समेत बनाएको छ। कार्यविधिमा आप्रवासी स्रोत केन्द्रको काम कर्तव्य र अधिकार वैदेशिक रोजगार बोर्डसँग मिल्दोजुल्दो छ। जसरी वैदेशिक रोजगार बोर्डले आप्रवासनको विभिन्न चक्रमा काम गर्छ, त्यसरी नै आप्रवासी स्रोत केन्द्रले पनि सूचना प्रवाह, सिप र तालिम तथा आर्थिक सहायता जस्ता सेवाको समन्वय र सहजीकरण गर्नेछ। कार्यविधि अनुसार अब स्रोत केन्द्रहरू पालिकामा समन्वयकारी भूमिकामा रहनेछन्। कार्यविधिले पालिकाले नै स्रोत केन्द्रको अपनो टोली अघि बढ्नुपर्ने कुरालाई संकेत गरेको छ। आप्रवासी स्रोत केन्द्रको सूचीकरण र सञ्चालन कार्यविधि र यसको दिगोपनाको विषयमा हामीले वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठसँग कुराकानी गरेका छौं।
यहाँलाई उज्यालोमा स्वागत छ।
धन्यवाद सुनिताजी।
पछिल्लो समय बोर्डले चाहिँ यो आप्रवासी स्रोत केन्द्रहरूलाई चाहिँ सूचीकरण गर्नको लागि चाहिँ सूचना जारी गरेको छ। खास बोर्डले आप्रवासी स्रोत केन्द्रहरूको सूचीकरण चाहिँ किन गर्न खोजेको हो?
यसमा दुई तीनवटा उद्देश्यहरू छन् है। आप्रवासन स्रोत केन्द्रहरू विभिन्न संघ संस्थाहरू मार्फत स्थानीय तहमा सञ्चालन भइरहेको छ। सुरक्षित वैदेशिक रोजगारीका सन्दर्भमा जुन सूचनाहरू प्रवाह भइरहेको छ अहिले स्थानीय तहमा, ती सूचनाहरू आधिकारिक र एकद्वार प्रणालीबाट जाओस्, ताकि जुनसुकै ठाउँमा जुनसुकै मतलब चाहिँ स्थानीय तह मार्फत प्रदान गरिने, खास गरिकन आप्रवासन स्रोत केन्द्र मार्फत प्रवाह हुने सूचना चाहिँ एकरूपता कायम होस्, आधिकारिक हिसाबले र एकरूपता कायम होस् भन्ने उद्देश्यले हामीले सूचीकरणको काम थालनी गरेका छौँ। पहिलो हाम्रो चाहिँ यसको मकसद यसरी बुझ्नु पर्यो। दोस्रो चाहिँ कुरा के हो भन्दाखेरि, सूचना दिने सन्दर्भमै ती महत्वपूर्ण काम गरिरहेका आप्रवासन स्रोत केन्द्र अब सधैँभरि चाहिँ अब तपाईँको चाहिँ यो स्रोत केन्द्रहरू अहिले त विभिन्न गैर सरकारी संस्थाहरूको सहयोगमा सञ्चालन भइरहेको छ। यसको दिगोपनाको लागि कुनै न कुनै बेला त नेपाल सरकारले, अझ खास गरिकन स्थानीय सरकारले स्वामित्व अपनत्व ग्रहण गर्नुपर्ने नै हुन्छ। यसको लागि कानुनी आधार चाहिन्छ हगि, र त्यो कानुनी आधार तयार गर्ने सन्दर्भमा अहिले चाहिँ एमआरसीहरूको लागि कार्यविधि चाहिँ मन्त्रालयले स्वीकृत गरेको छ। बोर्ड अन्तर्गत एउटा व्यवस्थापन समितिको संरचना त्यो कार्यविधिमा छ। खास गरिकन बोर्ड सचिवालयको कार्यकारी निर्देशककै संयोजकत्वमा यसमा चाहिँ अब गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, संघीय मामिला मन्त्रालय लगायत विभिन्न मन्त्रालयको प्रतिनिधित्व पनि हुन्छ। त्यो अन्तर्गत चाहिँ एउटा संरचनाको कुरा गर्दैछु है। अनि यो केन्द्रमा भएको अनि यो समिति अन्तर्गत सचिवालयमै चाहिँ राष्ट्रिय आप्रवासन स्रोत केन्द्र छ। यसको काम यसले चाहिँ कार्यविधि अन्तर्गत रहेर स्थानीय तहमा सञ्चालन हुने स्रोत केन्द्रहरू, आप्रवासन स्रोत केन्द्रहरूको क्षमता अभिवृद्धि गर्ने, योजना बनाउन सहयोग गराउने, सहयोग गर्ने र दिगोपना, अघि मैले भने तपाईँलाई यसको दिगोपना सधैँ चाहिँ गैर सरकारी संस्थाहरूबाट मात्रै सञ्चालन गर्न त मिल्दैन पनि, स्थानीय सरकारबाट यसको चाहिँ अपनत्व, यसको चाहिँ स्वामित्व ग्रहण गर्ने सन्दर्भमा बिस्तारै यसलाई चाहिँ क्षमता, यसको संस्थाको क्षमता अभिवृद्धि गर्दै जाने र त्यही सूचनामा एकरूपता कायम गर्ने उद्देश्यले चाहिँ थालनी हामीले गरिरहेका छौँ अहिले।
तपाईँले दिगोपनाको कुरा गर्नुभयो। अहिले अब विभिन्न गैर सरकारी संस्थाहरूले आफ्नो तवरबाट आप्रवासी स्रोत केन्द्रहरू सञ्चालन गरिरहेका छन्, आफ्नो तवरले सूचना प्रवाह गरिरहेका छन् होइन। अब यो बोर्डमा सूची करण भइसके पछाडि जुन अहिले कार्यविधि बनेको छ, अब त्यो कार्यविधि अनुसार चाहिँ भोलि संघ संस्था रहे पनि नरहे पनि एमआरसी चाहिँ पालिका मार्फत पछि सञ्चालन भइरहन्छन्। त्यसो भएदेखि
कार्यविधिको मकसद त त्यही हो, कार्यविधि ल्याउनुको मकसद त्यही नै हो। कालान्तरमा यो चाहिँ नेपाल सरकारले, अझ खास गरिकन अघि मैले भने नि स्थानीय सरकारले यसलाई सञ्चालन गर्नुपर्छ भन्ने नै हो। सञ्चालन गर्ने क्रममा अब थालनी, यसको चाहिँ थालनी स्वरूप कसरी सुरुवात गर्ने भन्दाखेरि, अब पहिला सूचीकरण गर्ने, सूचीकृत भएका संस्थाहरूको सहायताबाट बोर्डबाट प्रदान गर्ने विभिन्न सहायता पनि त्यही संस्थामा, त्यही चाहिँ निकाय मार्फत चाहिँ प्रदान गर्दै गर्दै यसको संस्था क्षमता, संस्थाको क्षमता विकास पनि गर्दै जाने। अहिले चाहिँ बोर्डका विभिन्न सहायताहरू पनि अहिले चाहिँ स्थानीय तह मार्फत नै हामीले प्रदान गर्दैछौँ भने, स्थानीय तह मार्फत बोर्डले प्रदान गर्ने सहायतामा सहायताका लागि हामीले चाहिँ ती एमआरसीको चाहिँ संस्थागत क्षमता अभिवृद्धि गर्दै स्थानीय सरकारलाई सहजीकरण गर्ने त्यो उद्देश्यले पनि हामी गाइडेड भएर अगाडि बढिरहेछ। आप्रवासन स्रोत केन्द्रसँग सम्बन्धित कार्यविधिको कुरा छ। कार्यविधिले चाहिँ आप्रवासन स्रोत केन्द्रलाई जिम्मेवार यसरी दिएको छ कि एक वैदेशिक रोजगार ऐनमा बोर्डको काम कर्तव्य अधिकार हेर्नुभयो भने लगभग सबै चाहिँ कामहरू अहिले चाहिँ हामीले भनौँ न आप्रवासन स्रोत केन्द्रको काम कर्तव्य अधिकारमा राखिदिएका छौँ। त्यो भन्नुको मतलब के हो भने भोलिका दिनमा बोर्डले प्रदान गर्ने सम्पूर्ण अनिवार्य सेवाहरू प्रदान गर्ने सन्दर्भमा होस्, सिप तालिम सञ्चालन गर्ने सन्दर्भमा होस् वा पुनरेकीकरण आप्रवासनका सबै चक्रहरूमा जसरी बोर्डले काम गरिरहेछ त्यो कामहरू कार्यान्वयन गर्ने सन्दर्भमा स्थानीय तहसँग भनौँ न सहकारी गरेर अगाडि बढ्ने रणनीति अनुसार त्यो अगाडि बढ्ने क्रममा आप्रवासन स्रोत केन्द्रलाई कानूनी आधारसहित चाहिँ स्थानीय तहसँग जोड्ने चाहिँ काम भइरहेको छ भनौँ न त्यो कार्यविधिले। यो आप्रवासन स्रोत केन्द्रको कानुनी आधार पनि तय भइसक्यो भनेपछि स्वत चाहिँ नै एज अ फेसिलिटेटर एज अ सहजकर्ताको रूपमा आप्रवासन स्रोत केन्द्रको भूमिका झन् महत्वपूर्ण चाहिँ हुने गरेर चाहिँ अगाडि बढ्ने देखिएको छ। अहिले
कार्यविधि आएको छ, यो कार्यविधि आइसके पछाडि अब चाहिँ एमआरसीहरू बोर्डमा सूचीकरण भइसके पछाडि एमआरसीको भूमिका अझै ब्रोड हुन्छ,
एक्ज्याक्टली त्यही हो, त्यति रहेछ। त्यो मात्रै होइन, अघि मैले तपाईँलाई भने नि अब स्थानीय तहमा वैदेशिक रोजगारमा जान इच्छुक वा वैदेशिक रोजगारबाट फर्केर आउनेहरूलाई लक्षित गरेर सिप तालिम सञ्चालन हुँदैछ, होइन हामीले गरिरहेका छौँ भनेपछि ती सिप तालिम सञ्चालन गर्ने सन्दर्भमा पनि स्थानीय सरकारसँगै हामी चाहिँ समन्वय गर्न चाहन्छौँ। अहिले पनि स्थानीय सरकारकै माग अनुसार सातै प्रदेशमा हाम्रो चाहिँ 16-17 सिटिबिटी अन्तर्गतको आङ्गिक शिक्षालय मार्फत तालिम त चलिरहेको छ भनेपछि स्थानीय तहमा उहाँहरूसँगै सहकार्य गरेर चलाइरहेको हो। यी यावत कुराहरू स्थानीय सरकारसँग समन्वय गर्ने सन्दर्भमा एमआरसी सूचना परामर्श केन्द्रले एउटा समन्वयकारी भूमिका सहजकर्ताको भूमिका चाहिँ खेल्दोस् भन्ने हिसाबले त्यो रोल समेत राखेर त्यो भूमिका समेत एमआरसीको राखेर चाहिँ त्यो ल्याइएको छ। र यसले चाहिँ तपाईँको अर्को हामीले चाहिँ यो आर्थिक सहायता अनलाइन पद्धतिबाट आर्थिक सहायता प्रदान गर्ने सन्दर्भमा स्थानीय तहबाट जुन निवेदन हामी सङ्कलन गर्छौँ त्यो स्थानीय तहबाट निवेदन सङ्कलन गर्ने सन्दर्भमा पनि यो चाहिँ आप्रवासन स्रोत केन्द्र सञ्चालन सम्बन्धी कार्यविधि आइसकेपछि अब उहाँहरू पनि कानुनी हिसाबले त्यो आर्थिक सहायता चाहिँ स्थानीय तह मार्फत बोर्डसम्म पठाउन उहाँहरू चाहिँ कानुनी हिसाबले योग्य हुनुभयो र अहिले उहाँहरूकै सहायताले हामीले आर्थिक सहायताहरू परिचालन पनि गरिरहेका छौँ भनेपछि निश्चय पनि तपाईँले अघि भन्नुभयो जस्तो विभिन्न चाहिँ सेवाहरू बोर्डबाट प्रदान गर्ने सेवाहरूमा चाहिँ स्थानीय तह चाहिँ एउटा मेन त्यहाँ मिन्स हुने भयो तर मुख्यतया यसमा सबै चाहिँ भनौँ सहजीकरणको भूमिका चाहिँ आप्रवासन स्रोत केन्द्रले खेलिदियोस् भन्ने अपेक्षासहित चाहिँ हामी अगाडि बढिरहेछौँ।
उहाँ हुनुहुन्थ्यो वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजन प्रसाद श्रेष्ठ। उहाँले भने जस्तै विभिन्न पालिकाहरूले आफैले बजेट विनियोजन गरेर भवन निर्माण गर्नेदेखि कर्मचारी व्यवस्थापनको काम समेत गरिरहेका छन्। कतिपय पालिकाहरूले स्रोत केन्द्रको आवश्यकता महसुस गरी इलाका प्रशासन कार्यालयहरूमा समेत आफ्नै लगानीमा केन्द्रको स्थापना र सञ्चालन गरिरहेका छन्। थप सुनौ केही पालिकाले गरेका थालनी समेटिएको यो सामग्री।
गोर्खा नगरपालिका लगायत हाम्रा चाहिँ स्थानीय तहका पालिकाहरूको सहयोगमा जिल्ला प्रशासन कार्यालयमा हामीले एमआरसीको लागि एउटा भवन निर्माण गरेका छौँ। यो नितान्त स्थानीय तहको स्रोत साधनबाट हामीले तयार गरेको भवन हो। 5 लाख जति बजेट विनियोजन भएको थियो। हामी 4 चाहिँ के अरे गाउँपालिका र नगरपालिका 2 नगरपालिका र 2 गाउँपालिकाले गरेर हामीले सामूहिक रूपमा चाहिँ त्यो भवन चाहिँ हामीले निर्माण गरेका छौँ। त्यसरी हामीले चाहिँ अब त्यो एउटा कोठा निर्माण गरेर त्यहाँबाट चाहिँ पहिला आउने व्यक्तिलाई अन्तिममा चाहिँ पासपोर्ट चाहिँ लिनुपर्ने भन्दा अगाडि नै त्यो कोठामा गएर काउन्सिलिङ दिने किसिमबाट चाहिँ सेवाले सुधार गरेको छ।
उहाँ हुनुहुन्थ्यो गोर्खा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्त।
नगरपालिकाले आप्रवासी स्रोत केन्द्रको सञ्चालन र व्यवस्थापनका लागि गरिरहेको प्रयासबारे जानकारी दिँदै गोर्खा जिल्लाका दुई नगरपालिका र दुई गाउँपालिकाले संयुक्त रूपमा बजेटको व्यवस्थापन गरी आप्रवासी स्रोत केन्द्रको भवन निर्माण गरेका छन्। गोर्खा जस्तै दाङको लमही नगरपालिकाले पनि आफ्नै स्रोत र साधनमा इलाका प्रशासन कार्यालयमा पासपोर्ट बनाउन आउनेहरूलाई सूचना दिन आप्रवासी स्रोत केन्द्रको स्थापना गरेको छ। दाङको गोराही उपमहानगरपालिकामा आप्रवासी स्रोत केन्द्र सञ्चालित छ, तर लमही नगरपालिकामा पनि इलाका प्रशासन कार्यालय छ। त्यहाँबाट पासपोर्ट बनाउन आउनेहरू सूचनाबाट वञ्चित नहुन् भनेर आफूले सामिकै प्राविधिक सहयोगमा इलाका प्रशासन कार्यालयमा स्रोत केन्द्रको स्थापना गरेको बताउनुहुन्छ मेयर कुलबहादुर खत्री।
योभन्दा पहिले विदेशी रोजगारका सन्दर्भमा हाम्रो ध्यान पुग्न सकेर रहन्छ। त्यो कुरालाई हाम्रो विकाससँग, हाम्रो यहाँको जनताको सेवासँग हामीले जोड्न सकेर रहन्छौँ। वैदेशिक रोजगार के हो, यसले मुलुकले प्राप्त गर्ने चिज के हो भन्ने हामीले यसको महत्त्व बुझिसकेपछि अब वैदेशिक रोजगारमा जाने मान्छेहरूका निम्ति हामीले सबै खालको शिक्षा दिनपर्छ, तिनलाई चेतना दिनपर्छ, तिनले जाने बाटो, तिनलाई कानुनी कुराहरू सिकाउनुपर्छ भन्ने हामीलाई महसुस भएको छ। यो वास्तवमा सरकारले आफैले गर्ने काम हो भन्ने महसुस हामीलाई भएर अब जहाँ जुन ठाउँमा त्यसको वैदेशिक रोजगारमा जानेहरूको पासपोर्ट बन्ने गर्छ त्यो ठाउँदेखि तिनीहरूलाई त्यो शिक्षा दिने काम गर्नपर्छ, तिनीहरूलाई काउन्सिलिङ गर्नपर्छ भन्ने महसुस भयो। त्यस कारणले हामीलाई लाग्यो हाम्रो लमही नगरपालिकाका धेरै मान्छेहरू हाम्रो इलाका प्रशासन कार्यालयबाट पासपोर्ट बनाउँछन्। हामी अहिले 10 लाख रुपियाँ विनियोजन गरेका छौँ र एउटा बस्ने ठाउँमा अफिस जस्तो त्यहाँ काउन्सिलिङ गर्नका निम्ति अफिस जस्तोको आजदेखि बन्दैछ, बनाउन सुरु गरेका छौँ। एउटा कर्मचारी भर्ना गरेर कर्मचारी जो त्यहीँ राख्ने गरी बजेटको व्यवस्था गरेका छौँ। यद्यपि त्यो बजेट अपर्याप्त हुन्छ अथवा अपर्याप्त हुन्छ, यो वर्षको त्यसको अनुभवले अर्को वर्षका निम्ति बजेट फेरि व्यवस्था गरौँला। अहिले हामी 10 लाख रुपियाँ व्यवस्था गरेका छौँ। काम अझै गर्नपर्छ भन्ने जिम्मेवारी बोध अझ हुँदैछ।
कपिलवस्तु नगरपालिकाले पनि आप्रवासी स्रोत केन्द्रको दिगोपनाका लागि जिल्ला प्रशासन कार्यालयसँग समन्वय र कर्मचारी व्यवस्थापनको काम गरेको छ। इलामको इलाम नगरपालिकाले पनि आप्रवासी स्रोत केन्द्रका लागि जिल्ला प्रशासन कार्यालयमा भवन बनाइरहेको छ। नगरपालिकाले सामी परियोजनाका लागि 5 लाख रूपियाँ रकम विनियोजन गरी अक्षय कोष समेत स्थापना गरेको छ। थप जानकारी दिँदै हुनुहुन्छ इलाम नगरपालिकाका प्रशासकीय अधिकृत तथा सामी फोकल पर्सन रामकुमार शाह।
जिल्ला प्रशासनको कार्यालयको हाताभित्र चाहिँ त्यो केन्द्र स्थापना गरेका हौ र त्यो केन्द्र चाहिँ निर्माणका लागि नगरपालिकाबाट बजेट विनियोजन गरेर काम अगाडि बढिसकेको छ। जिल्ला प्रशासन कार्यालयको समन्वय र सहयोगमा त्यहाँनिर त्यो अहिले भइरहेको जुन केन्द्रको जुन कोठा छ त्यो केही साँगुरो भएको र त्यो साँगुरो भएको कारणले गर्दा सेवाग्राहीलाई पनि अप्ठ्यारो, कर्मचारीहरूलाई पनि अप्ठ्यारो परिरहेको हुनाले त्यसलाई अलिकति सहज गर्नका लागि फराकिलो कोठाको 2 वटा कोठाको व्यवस्थापन गर्न त्यहाँ काम भइरहेको छ। लगभग अब 3 महिनाभित्रमा चाहिँ त्यो काम सम्पन्न भएर हाम्रो केन्द्र त्यो कोठा नयाँ बनिएको निर्माण भएको कोठाहरू मार्फत चाहिँ सञ्चालन हुन सुरु हुन्छ। व्यवस्थित रूपमा सञ्चालन गरेर लैजानको लागि नगरपालिकाले कार्यविधि नै निर्माण गरिसकेको हुनाले त्यसलाई त्यसको दिगोपन र त्यसको स्थायित्वको काम चाहिँ त्यो कार्यविधिले गर्छ।
वैदेशिक रोजगार सम्बन्धी आफ्ना अनुभव, भोगाई, प्रश्न तथा समस्या सहित तपाईँ पनि कार्यक्रम देश परदेशमा सहभागी हुन सक्नुहुन्छ। इमेल ठेगाना desh@unn.com.np आफ्नो समस्या, प्रश्न र भनाई पठाएर यो कार्यक्रममा सहभागी हुन सकिन्छ। मोबाइलमा भएको उज्यालो एप्लिकेशनबाट र विचार वा प्रश्न SMSबाट पनि पठाउन सकिन्छ।
मोबाइलको मेसेज बक्समा कार्यक्रम देश परदेशको छोटकरी रूप डीपी टाइप गरी 123 दिएर आफ्ना कुरा लेख्नुहोस् अनि 3556 नम्बरमा पठाउनुहोस्। मेसेज हामी कहाँ आइपुग्छ? उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो वा मोबाइल एप्लिकेशनबाट पनि हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासा र जिज्ञासा छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा, सुझाव र प्रतिक्रियाको सधैं स्वागत गर्छौ र तपाईँलाई परेका समस्या समाधान गर्न कोशिश गर्छौ। तपाईँको परदेशको भगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौं।
देशभरका विभिन्न एफएम रेडियो स्टेशन, उज्यालो एप्लिकेशन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धन्यवाद। उज्यालो अनलाइन.com र उज्यालोको मोबाइल एप्लिकेशनमा ताजा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै मिलन तिमिल सिन्हा र सञ्जिता देवकोटा पनि बिदा हुन्छौ। नमस्कार।